यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भटेकोशी बाढ़ी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अगाडि बढ़ने दलहरूबीच सहमति। उद्धार र राहतमा संघ प्रदेश र स्थानीय तहले आपसी समन्वयमा काम गरिरहेको गृहमन्त्री सुधन गुरूङको भनाई। भोटेकोशी बाढ़ीका कारण हालसम्म 1066 जनाको मृत्यु भएको पुष्टि। रूसिया आक्रमणमा परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु र विनाशकारी बाढ़ीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण स्थगित।
विदेश गए परी चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1066 जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये रसुवामा 43, नुवाकोटमा 151, धादिङमा 57, चितवनमा 321, गोर्खामा 66, तनहुमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 165 र भारतमा 9 जना गरी 1066 जनाको शव फेला परेको हो। फेला परेका शवहरूमध्ये 1056 को लास जाँच मुसुलका सम्पन्न भएको छ भने 58 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। साथै पहिचान नभएको 913 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोज, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यमा हालसम्म 7912 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रहरूबाट 4530 जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी जारी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुधन गुरूङले संघ प्रदेश र स्थानीय तहले आपसी समन्वयमा उद्धार र राहतको काम गरिरहेको जानकारी दिनुभयो।
स्थानीय निकायहरू हामीसँग एक्टिभली उहाँहरू काम गरिराख्नु भएको छ। कति ठाउँमा उहाँहरू आफै पनि पीड़ामा हुनुहुन्छ, त्यही भएर कतिजना वडा हुनुहुन्छ कि हुनुहुन्न त्यो पनि हामीलाई अहिलेसम्म एक्ज्याक्ट डेटा पनि हामीसँग आइ नपुगेको अवस्थामा हामीले आफ्नो सक्ने प्रयास नेपाल सरकारले, स्थानीय सरकारले, प्रदेश सरकारले सम्पूर्ण आफ्नो जिम्मेवारीलाई बोध गर्दै उहाँले निभाउनु भएको छ जस्तो लाग्छ मेरो विचारमा। मैले त्यही नै देखाएको, मैले जे देखेको तपाईँलाई त्यही नै बोलाएको छु।
पहिचान नखुलेका शवहरूको व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोशी बाढ़ी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ़ने सहमति भएको छ। सिंहदरबारमा आज बसेको प्रमुख राजनैतिक दलका दोस्रो तहका नेताहरूको बैठकले सबै दल एकजुट भएर विपदको प्रतिकार्यमा लाग्नुपर्ने निष्कर्ष निकालेको हो। यस्तै बैठकमा विपदपछिको पुनस्थापना र पुनर्निर्माणका लागि समेत राजनैतिक संयन्त्र बनाएर राष्ट्रिय सहमतिका साथ अगाडि बढ़ने सहमति भएको बैठकपछि रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
केन्द्रमा रासोपाका सभापति रवि लामिछानेज्यूको चाहिँ इनिसिएसनमा अग्रसरतामा जुन केन्द्रीय रूपमा चाहिँ राजनैतिक तवरमा उच्च स्तरीय राजनैतिक संरचना संयन्त्र चाहिँ अहिले हामीले यो बनेको छ, यो लुज नेटवर्कको रूपमा चाहिँ अहिले रहेको छ। यही खालको संयन्त्र चाहिँ यही खालको सर्वदलीय बैठकहरू, संयन्त्र भन्दा पनि सर्वदलीय बैठकहरू, छलफलहरू चाहिँ अब बागमती प्रदेशमा पनि र त्यस्तै गरेर चाहिँ बाढ़ी प्रभावित सबै जिल्लामा र बाढ़ी प्रभावित सबै स्थानीय पालिकाहरूमा चाहिँ यो सर्वदलीय बैठकहरू संयन्त्रहरू बनाएर चाहिँ बाढ़ीको सामना गर्ने कुराहरूमा अगाडि बढ्नको लागि यही बैठकमा सहमति भएको कुराहरू पनि म तपाईँहरूलाई जानकारी गराउँछु।
नेकपा एमालेका प्रवक्ता प्रदीप गेवालीले नेपालको संविधानले विपद व्यवस्थापनलाई तीनै तहका सरकारको अधिकार क्षेत्रभित्र राखेको हुनाले प्रदेश र स्थानीय सरकारसँगको बलियो समन्वय आवश्यक रहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले संघ प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय हुन नसक्दा प्रभावितसम्म राहत पुग्न नसकेकोले यसमा ध्यान दिन सुझाव दिनुभयो। यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले विश्व तापमान वृद्धिका कारण नेपालले अकल्पनीय क्षति बेहोर्नु परेको हुनाले यसको उचित क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउनुपर्ने बताउनुभयो। संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा नेपालले नेतृत्वदायी भूमिकाका साथ विकसित राष्ट्रहरूले गरेको अधिक कार्बन उत्सर्जनका कारण नेपाल जस्ता अल्प विकसित राष्ट्रहरूले क्षति बेहोर्नु परेको मुद्दा उठाउन आफूहरूले सुझाव दिएको नेता शाहीले बताउनुभयो। परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढ़ीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डीएनए प्रोफाइल पठाउन आग्रह गरेको छ। बाढ़ीबारे जानकारी दिन मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा बाढ़ीमा संकलन गरिएका सब पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डीएनए प्रोफाइल पठाउन आग्रह गरेको हो। विदेशी नागरिकका आफन्तहरूले आफ्नै देशमा डीएनए प्रोफाइल तयार गराई नेपाल प्रहरीको आधिकारिक इमेल ठेगानामा पठाउन सक्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। मन्त्रालयले डीएनए प्रोफाइल पठाउन कूटनैतिक माध्यमबाट सम्बन्धित देशहरूमा औपचारिक अनुरोध समेत गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो। यस्तै बाढ़ीका कारण विभिन्न 39 देशका 590 जना विदेशी नागरिक सहित 4,000 भन्दा बढ़ी अझै हराइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाई बीच आज टेलिफोन वार्ता भएको छ। जापानी प्रधानमन्त्री ताकाइचीले आज दिउँसो भएको टेलिफोन वार्तामा भोटेकोशी हिमबाढ़ीले निम्त्याएको विपदपछिको अवस्थामा जापान सरकारका तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो। जापानको विदेश मन्त्रालयका अनुसार जापानी प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको भीषण बाढ़ीमा परेर ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्नुभयो। शोक्रममा जापानका प्रधानमन्त्रीले प्रधानमन्त्री शाह समक्ष बाढ़ीका कारण सम्पर्कविहीन भएका 5 जापानी नागरिकको तत्काल खोजी तथा उद्धारका लागि आग्रह गर्नुभयो। टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री शाहले क्षति तथा विपद व्यवस्थापनमा नेपाल सरकारले गरिरहेका प्रयासबारे अवगत गराउनुभयो। जापानी सरकार तथा जनताबाट प्राप्त सहानुभूति सहयोग र ऐक्यबद्धताको सन्देशप्रति उहाँले आभार व्यक्त गर्नुभएको दूतावासले जनाएको छ। विपदमा साथ रहेको प्रतिबद्धता अनुसार जापानबाट राहत तथा उद्धार सामग्रीको अर्को लट छिट्टै नेपाल पठाउने क्रममा रहेको जापानका प्रधानमन्त्रीले प्रधानमन्त्री शाह समक्ष प्रष्ट पार्नुभएको थियो। राष्ट्रिय सभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभयो। सभाको अर्को बैठक भदौ 23 गते दिउँसो 1:15 बस्नेछ। भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढ़ीलाई जलवायु परिवर्तनले बढ़ाउँदै लगेको चरम प्राकृतिक घटनाको ज्वलन्त उदाहरणका रूपमा लिइएको छ। प्राप्त तथ्य जानकारी तथा भू उपग्रह तस्विरहरूको अध्ययनपछि विज्ञहरूले यस बाढ़ीको मुख्य कारण हिम पहिरो रहेको निष्कर्ष निकालेका छन्। बालिका मादेनको रिपोर्ट।
भोटेकोशी बाढ़ीले बगाएका घरहरू, उजाड़िएका बस्तीहरू र आफन्त गुमाएका परिवारको पीड़ाले यो विपद कति भयावह थियो भन्ने कुरा बयान गरिरहेको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ताहरूले भोटेकोशी बाढ़ीको असाधारण शक्तिलाई लिएर यस बाढ़ीलाई हिमाली सुनामीको नाम दिनुपर्ने बताइरहेका छन्। अर्कोतर्फ जलवायु परिवर्तन यसले बढ़ाइरहेको जोखिम, राज्यको जिम्मेवारी, दायित्व र पूर्व तयारीका विषयमा पनि प्रश्नहरू उठिरहेका छन्। यसै सन्दर्भमा लेखक तथा वातावरण पत्रकार रमेश भूषालले सामाजिक सञ्जालमा रसुवा बाढ़ीबारे लेख्दै यसलाई अकल्पनीय भन्न नमिल्ने तर्क गर्नुभएको छ। रोसी वा दशक अघिको सेती बाढ़ी देखेका हामीले यसलाई अकल्पनीय भन्न मिल्दैन, हामीले त पूर्व कल्पना गर्न सक्नु पर्थ्यो, जहाँ हामी चुक्यौं, भूषालको टिप्पणी छ। देशले अकल्पनीय क्षति नोक्सानी बेहोर्नु परेको यत्रो शक्तिशाली बाढ़ी कसरी आयो भन्ने जिज्ञासामा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका सह प्राध्यापक, जलवायु तथा हिमताल विज्ञ डाक्टर सुदीप ठकुरी भन्नुहुन्छ।
यसको मुख्य कारण त यो आइस एभलान्स भन्छौ, लामथाङ लिरुङको उत्तरपट्टि रहेको ग्लेसियरको आइस चाहिँ झरेर त्यो चाहिँ अब झन्डै 5000 होइन 5200 मिटर जङ्सनमा चाहिँ त्यो एलिभेसनमा रहेको थियो। त्यो चाहिँ झन्डै झरेर चाहिँ 2000 मिटर तल चाहिँ गयो, अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ अब उत्तरतिरबाट बगेर आएको तिब्बतको एउटा खोला थियो होइन, त्यो खोलाबाट चाहिँ अब मार्फत हुँदै तल नेपालतिर चाहिँ छिर्यो, अनि त्यसले गर्दाखेरि नै बाढी हो।
डाक्टर ठकुरीले विगतमा पनि सोही क्षेत्रमा हिमताल फुटेर आएको भौगोलिक अवस्थितिका कारण भोटेकोशी क्षेत्र सधैँ जोखिमयुक्त रहेको अवस्थामा जलवायु परिवर्तनका कारण एक्सट्रिम इभेन्ट अर्थात चरम प्राकृतिक घटनाका रूपमा यस बाढीलाई लिन सकिने बताउनुभयो।
अब गत वर्ष 14 महिना पहिला चाहिँ त्यही ठाउँमा पनि एउटा बाढी आयो, तर कारण अर्को थियो हुन चाहिँ, त्यहाँ चाहिँ ताल ड्रेन भएर चाहिँ त्यसबाट चाहिँ आएको थियो। तर यो यस्तो खालको कारणहरू चाहिँ अब हाम्रो यो भूगोलमा भइरहेको कारण हो र त्यसले गर्दाखेरि क्षति पुग्न सक्छ, त्यस्तो खालको जोखिमहरू हुन सक्छ भन्ने कुरा चाहिँ थियो। यस्तो खालको घटना चाहिँ हुन सक्थ्यो, तर अब यो क्षतिको आकलन चाहिँ थिएन। जलवायु परिवर्तनको कन्टेक्स्टमा हेर्ने हो भने पनि होइन यस्तो खालका एक्सट्रिम इभेन्टहरू हुन सक्छ भनिन्छ, त्यसैको एउटा उदाहरणको रूपमा चाहिँ यो पनि हुन सक्छ।
भविष्यमा यस्ता विनाशकारी बाढी पहिरोको जोखिमबाट बस्न उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा रियल टाइम क्यामेरा, जलस्तर नाप्ने सेन्सर र आधुनिक अर्ली वार्निङ सिस्टम विस्तार गरी हरदम तयारी अवस्थामा रहने तथा वैज्ञानिक तथ्यमा आधारित योजना बनाएर मात्र बस्ती बसाल्ने तथा पूर्वाधार निर्माण गरिनुपर्ने सुझाव दिनुहुन्छ डाक्टर ठकुरी।
हाम्रो भौगोलिक व्यवस्थामा जुन तरिकाले बसिरहेका छौँ होइन, त्यहाँ जतिखेर पनि यस्ता खालका घटनाहरू हुन सक्ने सम्भावनाहरू छन्। नेपालमै हेर्ने हो भने 1500 भन्दा बढी तालहरू चाहिँ छन्, त्यसमा पनि केही तालहरू चाहिँ अति जोखिमयुक्त तालहरू, विगतको घटनाहरू हेर्ने हो भने पनि त्यस्तो खालको सम्भावना धेरै देखिन्छ। भनेपछि पहिलो भनेको चाहिँ हामीले हरदम तयारी अवस्थामै रहनुपर्छ भन्ने हो। एउटा त विपद पर्यो भने कसरी एड्रेस गर्ने त्यसलाई भन्ने हिसाबले चाहिँ तयारी गर्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ जस्तो अब कतिपय हाम्रो बस्ती संरचनाहरू त्यसको लागि चाहिँ तयार भएको जस्तो देखिँदैन, जोखिम मूल्याङ्कन गरेर त्यो जोखिमलाई पनि एड्रेस हुने गरी चाहिँ हाम्रो संरचनाहरू बनेको देखिँदैन। वैज्ञानिक तथ्यहरूलाई टेकेर चाहिँ जस्तो अब कहाँ चाहिँ होइन जोखिम बढी छ, कहाँ चाहिँ कम छ, त्यो कुराहरू पहिले नै अलिक अब त्यो संरचना बनाउनु भन्दा पहिला चाहिँ ध्यान दिने हो भने चाहिँ यस्तो खालको क्षतिहरू कमसेकम अब विपदै रोक्न नसकिएला तर पनि क्षतिलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ।
देशले भोग्नु परेको प्राकृतिक पीड़ाप्रति रौतहटको एक विद्यालय कक्षा 9 पढ्ने विद्यार्थीहरूले खाजा खर्च संकलन गरेर जुटाएको 470 रूपियाँदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट अनगिन्ती समवेदना, सद्भाव र सहयोगहरू त जुटिरहेका छन्। तर भविष्यमा हिम पहिरो तथा हिमतालहरू फुट्ने र शक्तिशाली सुनामीको रूपमा बाढ़ी आउने जोखिम रहिरहेकाले जति सक्दो चाँडो गर्नुपर्ने वैज्ञानिक, प्राविधिक र सामुदायिक तयारीमा ढिलो गर्न नहुने विज्ञहरूले चेतावनी दिएका छन्। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढ़ी पूर्वानुमान महाशाखाले यही भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ी पश्चात ती नदीमा पानीको बहाव तल रहे पनि सतर्कता अपनाउन भनेको हो। बाढ़ी पूर्वअनुमान महाशाखाद्वारा आज जारी बाढ़ी पूर्वअनुमान बुलेटिनमा ताप्लेजुङ, संखुवासभा, सोलखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोर्खा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। त्यसै गरी रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डेणेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको पूर्व अनुमान गरिएको छ। रसुवा बाढ़ीपछि हराइरहेका जुम्लाका नागरिक मध्ये हालसम्म 28 जना सम्पर्कमा आएका छन्। सबैभन्दा बढ़ी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका 76 जना मध्ये हालसम्म 23 जना मात्रै सम्पर्कमा आएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले स्थानीय तहबाट प्राप्त विवरण अनुसार कामको लागि जुम्लाबाट रसुवा पुगेका 900 जनाको नाम ठेगाना पुष्टि भएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घाइते भई उद्धार गरेर महाराजगंज स्थित शिक्षण अस्पतालमा ल्याइएका मध्ये 27 जनाको उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेनाईले अस्पतालमा ल्याइएका 67 बिरामी मध्ये 27 जनाको उपचार भइरहेको जानकारी दिनुभयो। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। आज बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत उद्धार पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद व्यवस्थापनका लागि रकम सहयोग गर्ने निर्णय गरेको हो। भोटेकोशी बाढ़ीका कारण प्रभावितका लागि नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिकाले 35 लाख सहयोग गरेको छ। भोटेकोशी बाढ़ी तथा पहिरोका कारण भएको मानवीय निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै गैंडाकोट नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। यसै गरी झापाको मेचीनगर 8 स्थित होटल मेची क्राउनले बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि 26 लाख सहयोग प्रदान गरेको छ। होटलका अध्यक्ष बलराम सापकोटाले पर्यटन मन्त्री गणेश पौडेललाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिन अनुरोध गर्दै चेक हस्तान्तरण गर्नुभएको हो। राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकाको तस्वीर तथा श्रव्य दृश्य सामग्री सामाजिक सञ्जाल एवं संचार माध्यममा पोस्ट नगर्न सम्बन्धित सबैमा अपील गरेको छ। परिषदका अधिकृत एवं सूचना अधिकारी राम बहादुर चन्दले आज एक सूचना जारी गर्दै बाल बालिकाको गोपनीयता कायम राख्नुपर्ने भएकाले त्यस्ता सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गर्नुभयो। सूचनामा भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित तथा प्रभावित बाल बालिकाको उद्धार राहत सहयोग तथा अन्य सेवा उपलब्ध गराएको कुनै पनि तस्वीर तथा श्रव्य दृश्य सामग्री सार्वजनिक नगर्न उल्लेख गरिएको छ। राष्ट्रमा दिगो शान्ति समृद्धि तथा लोक कल्याणको कामना सहित आज श्री पशुपतिनाथ मन्दिरमा विशेष महारुद्री सहितको क्षमा पूजा गरिएको छ। पशुपति क्षेत्र विकासको संचालक परिषदको अध्यक्ष समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल गणेशले मूल मन्दिर परिसरमा देशमा शान्तिको संकल्प सहित महारुद्राभिषेक गर्नुभएको हो। रसुवा बाढ़ीमा परि जीवन गुमाएका हराइरहेका र घाइते भएकाको कल्याणको कामनाले महारुद्राभिषेक गरिएको हो। नेपाल टेलिकमले भोटेकोशी बाढ़ीबाट प्रभावित थप 3 साइट पुनः सञ्चालनमा ल्याएको जनाएको छ। आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन्। यो सँगै बाढ़ीबाट प्रभावित नेपाल टेलिकमका 120 मध्ये 113 साइट सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ। चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातो पानी पारिरहेको झाङमु पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेल मार्फत दिएको छ। सम्भावित विपदलाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएको उहाँले बताउनुभयो। रसुवामा आएको बाढ़ी जस्तै तातोपानी नाका भएर बग्ने भोटेकोशीमा पनि बाढ़ी आउन सक्ने अनुमान गरेर चिनिया पक्षले नाका बन्द गरेको हुन सक्ने पाण्डेले उल्लेख गर्नुभयो। उहाँका अनुसार चिनिया अधिकारीले रसुवा बाढ़ी र त्यसले पुर्याएको क्षतिलाई मध्यनजर गरी झाङमु पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आवागमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। नाका कहिलेदेखि पुनः सञ्चालन हुने बारे केही खुलाइएको छैन। महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डा चौकी नाकाको आवागमन प्रभावित बनेको छ। महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डा चौकी भएर नेपाल भारत आवजावत गर्ने चारपाङ्रे सवारी साधनलाई शारदा ब्यारेज बनवासा पुल आवागमनमा रोकेको इलाका प्रहरी कार्यालय गड्डा चौकीले जनाएको छ। भारतको पिथौरागढ़मा नेपाल भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा सीमा क्षेत्रमा उत्पन्न हुने समस्या तथा साझा सरोकारका विषयलाई आपसी संवाद समन्वय र स्थापित संयन्त्र मार्फत समाधान गर्ने तथा शान्ति सुरक्षा र सद्भाव कायम राख्न दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ। सीमा क्षेत्रमा शान्ति सुरक्षा अपराध नियन्त्रण विपद व्यवस्थापन, व्यापार सहजीकरण तथा पूर्वाधार मरमत र निर्माण लगायतका विषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अरियालले जानकारी दिनुभयो। सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, लागू औषध ओसार पसार, मानव बेचबिखन तथा अन्य सीमा अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित सूचना आदान प्रदान गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसले किएव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा पनि कम्तीमा 12 जनाको मृत्यु हुनको साथै 21 जना घाइते भएका छन्। मस्कोले पछिल्लो समय किएवमा आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्षभन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त गर्न आफ्नो अधिकतम मागहरू छाडेको छैन। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी आक्रमणलाई आतंकको संज्ञा दिँदै युक्रेनको हवाई रक्षालाई थप शक्तिशाली बनाउनका लागि आवश्यक सहयोग बढ़ाउन सहयोगीहरूलाई आह्वान गर्नुभएको छ। केही दिन अघि राजधानीको उपनगरमा रहेको गोलाबारूद भण्डारमा भएको आक्रमणमा 38 जनाको मृत्यु भएको थियो। कोलम्बियाको विद्रोही नियन्त्रित क्षेत्रमा त्यहाँका सेनाले गरेको कार्यवाहीमा 20 छापामारको मृत्यु भएको कोलम्बियाका राष्ट्रपतिले बताउनु भएको छ। उहाँले कार्यवाहीमा 20 जना नार्को आतंककारीको मृत्यु भएको पुष्टि गर्दै 5 जनालाई पक्राउ गरेको तथा 2 जना नाबालिगलाई उद्धार गरेको सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
रसुवा बाढ़ीका कारण मुलुकको सड़क पूर्वाधार क्षेत्रमा करिब 30 अर्ब रूपियाँ बराबरको क्षति पुगेको सड़क विभागले प्रारम्भिक अनुमान गरेको छ। क्षतिग्रस्त सड़क पुल अन्य संरचनालाई थप सुरक्षित आधुनिक प्रविधि सहित पुनर्निर्माण गर्न करिब 50 अर्ब रूपियाँ लगानी आवश्यक पर्ने विभागको अनुमान छ। सड़क विभागका महानिर्देशक विजय जैशीले प्रारम्भिक अध्ययनमा सड़क पूर्वाधारमा करिब 30 अर्ब रूपियाँको क्षति भएको देखिएको बताउनुभयो। यसअघि विभागले करिब 20 अर्ब रूपियाँको क्षति अनुमान गरे पनि कृष्ण भीर र त्रिशुली नदी क्षेत्रमा भएको क्षतिको थप विवरण आएपछि प्रारम्भिक क्षतिको अनुमान करिब 30 अर्ब रूपियाँ आउन सक्ने उहाँले बताउनुभयो। सड़कको सम्पूर्ण क्षति पुनर्निर्माण गर्न करिब 50 अर्ब रूपियाँ लगानी आवश्यक पर्न सक्ने उहाँले उल्लेख गर्नुभयो। राष्ट्रिय योजना आयोग अन्तर्गतको टोली सहित विभागको प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिरहेको छ। ती टोलीले करिब 1 साताभित्र थप विस्तृत प्रतिवेदन तयार गर्ने अपेक्षा गरिएको जयसीले उल्लेख गर्नुभयो। सन् 2026 अगस्त महिनामा विभिन्न मुलुकबाट 85,444 पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा गत वर्षको अगस्त महिनाको तुलनामा 3,000 कम पर्यटक आएका हुन्। सन् 2025 अगस्तमा 88,680 पर्यटकले नेपालको भ्रमण गरेका थिए। अगस्तमा सबैभन्दा धेरै पर्यटक भारतबाट 26,373 जना नेपाल भ्रमणमा आएका छन्। यो कुल पर्यटक आगमनको 30.87% बराबर हो। भारतपछि चीनबाट 10,304 पर्यटकले नेपालको भ्रमण गरेका छन्। क्षेत्रगत रूपमा हेर्दा अगस्तमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट 41,422 जना नेपाल भ्रमणमा आएका छन् भने एसियाली मुलुकबाट 18,275 जना, युरोपबाट 10,875 जना, ओसिनिया क्षेत्रबाट 2,529 जना र अमेरिकी क्षेत्रबाट 7,473 पर्यटकले नेपालको भ्रमण गरेका छन्। गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण देशका विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा ठूलो धन सम्पत्तिको क्षतिको दावी गरिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बाढ़ीबाट प्रभावित बीमितहरूबाट कुल 583 बीमा दावी दर्ता भएका छन्। बीमितहरूले कुल 25,87,35,79,000 रूपियाँ बराबरको प्रारम्भिक तथा अनुमानित दावी भुक्तानीका लागि आवेदन दिएका छन्। प्राधिकरणमा 2083 भदौ 15 गतेसम्म सबैभन्दा बढी क्षति इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ देखिएको छ। यस शीर्षक अन्तर्गत 20,50,77,90,000 रूपियाँको क्षति दावी गरिएको छ। अघिल्लो 6 कारोबार दिन लगातार घटेको नेपाली शेयर बजारको कारोबार मंगलबार भने केही सुधार भएको छ। अघिल्लो दिनको तुलनामा यस दिन बजार परिसूचक नेप्से 9.24 अंकले बढेको छ। यो वृद्धि पछि नेप्से परिसूचक 2,522 अंकमा कायम भएको छ। परिसूचक बढे पनि बजारको कारोबार रकम भने यस दिन घटेको छ। सोमबार 3,64 करोड़को कारोबार भएको बजारमा मंगलबार भने कारोबार रकम घटेर 2.98 अर्ब रुपियाँको मात्र कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
नेपालको भोटुकुसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उत्पन्न मानवीय संकट प्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिग ईडब्ल्यूभीएलको तेस्रो संस्करण स्थगित गरिएको छ। एभरेस्ट महिला भलिबल लिगले मंगलबार विज्ञप्ति जारी गर्दै बाढीका कारण प्रभावित परिवार तथा समुदाय प्रति एकीबद्धता जनाउँदै आगामी तेस्रो संस्करण स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो। भुटानमा आयोजना हुने काबा बीच भलिबलमा सहभागी हुने नेपाली महिला तथा पुरुष टोलीलाई मंगलबार एक कार्यक्रमका बीच विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषदमा आयोजित कार्यक्रममा परिषदका सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई विदाई गर्नुभएको हो। प्रतियोगिता भदौ 17 देखि 21 गतिसम्म भुटानमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालबाट महिला र पुरुषतर्फ 2-2 गरी कुल 4 टोलीले सहभागिता जनाउनेछन्। महिला प्रतिस्पर्धातर्फ सुनिता राई, भावना डाँगी तथा कोपिला राणा, कमला पुनको जोडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यस्तै पुरुष प्रतिस्पर्धातर्फ झमन सिंह दर्जी, शरण कार्की तथा राजकुमार निरौला, महेन्द्र श्रेष्ठको जोडीले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोली भदौ 17 गते भुटान प्रस्थान गर्नेछ। हार्दिक फिटनेसको 29 वार्षिक उत्सवका अवसरमा आयोजित खुला पिकल बल प्रतियोगितामा सुवर्ण शाहले पुरुष एकल र डबल्स दुवैको उपाधि जितेका छन्। पुल्चोक स्थित हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको प्रतियोगिताको पुरुष एकल फाइनलमा सुवर्णले प्रवन खनाललाई 11-4, 11-1 सोझो सेटमा पराजित गर्दै उपाधि जिते। डबल्समा भने सुवर्णले समीर पोखरेलसँग मिलेर उपाधि जिते। सुवर्ण र समीरको जोडीले फाइनलमा लक्ष्य विक्रम शाह र अनिश अधिकारीको जोडीलाई 11-5, 11-2 पराजित गर्दै च्याम्पियन बनेको हो। नेपालमा नयाँ खेलका रूपमा विस्तार भइरहेको फिकल बलको प्रतियोगितामा पुरुष एकलतर्फ 36 खेलाडी तथा डबल्समा 46 खेलाडीले सहभागिता जनाएका थिए।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। काठमाडौँको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस, वर्षा 45.2 मिलिमिटर। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 25.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 33.9 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढ़ी प्रभावितको खोज, उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ़ने दलहरूबीच सहमति। उद्धार र राहतमा संघ, प्रदेश र स्थानीय तहले आपसी समन्वयमा काम गरिरहेको गृहमन्त्री सुधन गुरूङको भनाई। भोटेकोशी बाढ़ीका कारण हालसम्म 1,066 जनाको मृत्यु भएको पुष्टि। रूसिया आक्रमणमा परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु र विनाशकारी बाढ़ीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण स्थगित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।